carina.
Sto con voi, cana.
Beh, questo che è, no?
Cosa ti ha?
कुछ कहिए ना कुछ ते आखो
कोई गाल करो ना जी
अस्सलाम वालेकुम सामीन प्रोग्राम है कुछ तो कहिए मैं हूँ आपकी मेज़बान शहनाज अजीज हमारे प्रोड्यूसर अंजुम हेरल गिल्ड हैं इनसे पहले कि हम अथर साहब से बातचीत करें एक झलक पहले उनके एक प्रोग्राम से اطہر صاحب السلام علیکم
وعلیکم السلام
میں نے اطہر صاحب یہ آپ کا جو کلپ سے شروع کیا ہمارے سننے والے ظاہر ہے کہ تصویر تو نہیں دیکھ سکتے صرف آواز سن سکتے ہیں ایک ڈیڑھ منٹ سے بھی کم کی یہ ریکارڈنگ ہے جس میں آپ نے قائد اعظم کو دکھایا ہے ان کا استقبال پھر وہ قافلے جو ہندوستان سے پاکستان ہجرت کر کے آ گئے ہیں وہ قافلے جو قائد اعظم کا جلوس ہے اور آخر میں مادر ملت کی تصویر پہ ختم ہوتا ہے تو مجھے جس کو کہتے ہیں نا سچ مچ رونگٹے کھڑے ہو جاتے ہیں آدمی کے جن چیزوں کو دیکھ کے کیونکہ وہ اتنی خوبصورتی سے اتنے اختصار سے آپ نے پیش کیا مطلب کرنٹ افیئرز جو ہیں جو تاریخ ہے اس کو میرا خیال ہے آپ ہنر جانتے ہیں تو کہاں سے یہ بات سیکھی آپ نے بہت اچھی طرح آپ بناتے ہیں پروگرام
دیکھیں ایک تو یہ ہے کہ آدمی میں شروع سے یہ ہے ہونا چاہیے ہے کہ اس کو چیزوں کو کس طرح سے دکھانا ہے اور لوگوں پہ اس پہ کتنا اثر پڑنا چاہیے یہ اصل میں علی صاحب نے کا کلام ہے اور سہیل رانا نے اس کی میوزک دی تھی
جی.
اور اس میں میں نے لیا ہے پارٹیشن پہ آپ کو پتا ہے پارٹیشن میں کتنا قتل و غارت ہوا تھا
بالکل
تو وہ شارٹس ہیں اور پھر جو قائد اعظم کی ڈیتھ کے بعد ان کا جو جنازہ آ رہا تھا ان چیزوں کو ملا کے اس کو دکھایا ہے تاکہ لوگوں کو احساس ہو جی قائد اعظم بھی ہمارے اس ملک کے جو فادر آف دا نیشن تھے اور انہیں کس طریقے سے مطلب لوگوں نے ٹریبیوٹ دیا تو بیسیکلی تو یہ ذہن میں ہوتا ہے کہ ایسی چیز دکھائیں جیسا ایک امپیکٹ اب آپ نے آج سنا اور یہ میں نے کوئی 30-35 سال یہ پروگرام میں دیا تھا لیکن اس کا امپیکٹ آج بھی اسی طرح ہے جو 35-40 سال پہلے تھا
مجھے لگتا ہے یہ ہے کہ اطہر صاحب کی اس کا جو امپیکٹ ہے اس میں بہت زیادہ اس بات کا دخل ہے اور جو بات شاید لوگوں نے سیکھی نہیں کم الفاظ میں اور کم وقت میں ایک تاثر کو کیسے پیدا کیا جا سکتا ہے میں دیکھتی ہوں کہ روز بروز پرجوش الفاظ اور کتابی الفاظ جو بولے بھی نہیں جاتے اور بہت ساری چیزوں کو مطلب ایک 12 مسالہ ڈال کے پروگرام بنانے کی عادت ہو گئی ہے تو آپ تو ظاہر نہ صرف یہ کہ آپ ایک بہت اچھے پروڈیوسر ڈائریکٹر ہیں بلکہ آپ انتظامی حیثیتوں میں بھی اب تک کام کرتے رہے ہیں کر رہے ہیں اب بھی تو کیوں نہیں سیکھ سکے لوگ اس بات کو اس طرح بات کہنے کے فن کو
یہ آپ کا بہت اچھا سوال ہے اصل میں مسئلہ یہاں یہ ہے کہ جو اس وقت ٹیلی ویژن کی میں بات کروں گا کہ جو ٹی وی پہ ہو رہا ہے اس میں ایک پروفیشنلزم جو ہے نا وہ اب نظر نہیں آتا اور پھر ایک جو لائن ڈرا کرنی ہوتی ہے کہ ہم کس حد تک جا سکتے ہیں اور کس حد تک ہمیں رکنا ہے ہمارے ملک میں پرابلم یہ ہے کہ موسٹ آف دا چینل اونرز وہ اپنا پروفیشنل نہیں ہے, وہ ٹی وی سے نہیں آئے ہیں, یا وہ پرنٹ میڈیا سے ہیں یا وہ ان کا کوئی اور بزنس تھا. اور سب سے جو سیریس چیز اس وقت ملک میں ہو رہی ہے وہ ہو رہی ہے ایک ریٹ ریس, ایک ریٹنگ. ریٹنگ کی وجہ سے آپ اپنے چینلز کا اتنا ستیہ ناش کر رہے ہیں کہ میں جنرلی لوگوں سے بات, اور میں جب دیکھتا ہوں یہ ڈسکشن پروگرام چیزیں تو مجھے خود اتنی فرسٹریشن ہوتی ہے, کبھی کبھی تو میرا دل کرتا ہے تو میں فون بھی کر دیتا ہوں.
اچھا
یہ جو آپ دکھا رہے ہیں یہ پلیز آپ یہاں دیکھیں کہ میں نے سروے بھی کروایا کہ بہت سارے لوگ جو ہیں ان میں ڈپریشن اور فرسٹریشن کا ایلیمنٹ آ گیا ہوا ہے. میں نے ایک سائیکیٹرسٹ سے ہمارے ملک کے بہت نون ڈاکٹر ہارون صاحب سے کہا, انہوں نے کہا بالکل صحیح, آپ اگر وہ نیوز پڑھیں گے کریں گے تو ہائی پکچر شروع ہوں گے, ایک نارمل طریقے سے پروفیشنلی بھی تو آپ وہ چیز کہہ سکتے ہیں جس کو آپ چیز کے کہیں. مجھے اس سے یہ بھی افسوس ہوتا ہے کہ کچھ وہ لوگ, میں نے بہت سارے اینکرز کو میں نے ٹرین کیا تھا پی ٹی وی میں,
اچھا
کچھ تو ابھی بھی ٹھیک ہے, لیکن کہیں کہیں مجھے افسوس ہوتا ہے کہ شاید میرے سے کمی رہ گئی, وہ اب انہوں نے اتنا چیخنا کیوں شروع کر دیا. لیکن پرابلی شاید یہ سب ان کی ڈیمانڈ ہے کہ جی آپ شور مچائیں کیونکہ ریٹنگ لانی ہے, لڑائی کروائیں. تو یہ اس وقت بہت زیادہ جو چیز خراب کر رہی ہے ہمارے میڈیا کو, اور میڈیا کنٹرول میں نہیں رہا.
میرا خیال ہے کہ شاید یہ اب کچھ ایک بن گیا تصور کہ جتنا اونچا چیخیں گے اتنی ریٹنگ بڑھے گی, کیونکہ ایسے ہی لگتا ہے. اور پھر میں دیکھتی ہوں کہ خبر ہے, بریکنگ نیوز ہے, پھر وہ دس دفعہ ایک جملے کو دس دفعہ بولتے ہیں, تو مجھے کچھ مطلب ایک تو ڈپریشن اور کچھ سر بھی چکرا جاتا ہے. مجھے تو ایسا لگتا ہے کہ یہ ایک طرح سے تکلیف دہ ہو گیا ہے اب ٹیلی ویژن کو دیکھنا. پاکستان میں کچھ ایسے بھی چینلز ہیں کہ اب پریشان ہو جاتے ہیں.
کچھ نہیں, زیادہ تر دیکھیں اس میں یہی ہے کہ جو چاہے نیوز کاسٹر ہوں چاہے اینکرز ہوں, وہ یا پرنٹ میڈیا سے آئے ہیں یا وہ پہلے انہوں نے یہ کام نہیں کیا تھا, تو انہیں جو بیسکس ہیں وہ ہی نہیں پتا کہ ہمیں کس طرح سے بات کرنی ہے, کیا بات کرنی ہے. اور جو اگر ایک رپورٹر رپورٹنگ کر رہا ہے, وہ جو نیوز کاسٹر ہے اس کو بیچ میں سے روک کے اور وہ ایسی بات کر دے گا یا کر دے گی جس کا کوئی ریلیونس نہیں ہوتا اس کی رپورٹ سے, اور جو سننے والا دیکھنے والا ہے وہ چاہ رہا ہوگا کہ اس رپورٹر کی بات کمپلیٹ ہو جائے تاکہ وہ بات ہم سن سکے. لیکن یہاں پہ وہ چیز جو ہے ٹوٹلی ہم جس نان پروفیشنل وے میں کام کر رہے ہیں اس سے میرے جیسے آدمی کو جو اس فیلڈ میں اب ہو گیا ہے جس کو 45 to 46 years, اس کو ڈیفینیٹلی بہت فرسٹریشن ہوتی ہے,
کیونکہ لوگ بہت سارے جاننا چاہتے ہیں آپ کے بارے میں, جانتے بھی ہیں, خاص طور پہ اس لیے بھی کہ آپ ایک بہت ہی مشہور جو ہیں والد آپ کی مشہور ہستی ہیں, اور پروفیسر سید وقار عظیم صاحب. تو یہ مجھے بتائیے کہ لاہور سے بنیادی طور پہ آپ لوگوں کا تعلق ہے, لیکن بیشتر آپ کی جو پروفیشنل لائف ہے وہ کراچی میں ہے, تو کس طرح سے لاہور سے کراچی کیسے آنا ہوا؟
جی میری میرے فادر وہاں پنجاب یونیورسٹی میں پروفیسر تھے اور ہم لاہور میں رہتے تھے, اور میری ایجوکیشن جو ہے وہ لاہور میں ہوئی فرام کے جی ٹو مائی ایم اے. میں نے ماسٹرز کیا تھا گورنمنٹ کالج لاہور سے, اور ابھی میرا رزلٹ نہیں نکلا تھا تو میری سسٹر کراچی میں رہتی تھی, میں انہیں ویسے وزٹ کرنے آیا
جی,
انہیں میں وزٹ کرنے آیا تھا اور اپنا تھیسس سبمٹ کر کے آیا تھا. تو میں نے ایک میری نیس سہیل رانا صاحب کے پروگرام میں آتی تھی, تو میں ایک بار اسے چھوڑنے کے لیے آیا ٹی وی اسٹیشن.
اچھا
تو مجھے اپنا مسلم الدین صاحب جو وہاں لاہور میں نیوز ایڈیٹر ہوتے تھے اس زمانے میں, وہ مجھے ملے. تو انہوں نے مجھ سے کہا کہ آپ کہاں ہیں؟ میں نے کہا جی میں ادھر. انہوں نے کہا آپ کل آ جائیں. میں پھر اگلے دن گیا, انہوں نے میرا ہاتھ پکڑا اور ایک کمرے میں بٹھا دیا. انہوں نے کہا یہ آپ کا آفس ہے, آج آپ نے ٹی وی جوائن کر لیا.
اچھا
ایسے میں نے ٹی وی جوائن کر لیا.
میں
لکی ہوں کہ میرے پاس مجھے ٹیم بہت اچھی لگی, جیسے میں نے مسلم الدین صاحب کو نام لیا. ایک اور بہت سینئر صاحب تھی, بہت ریسپیکٹیبل صاحب تھی, فرحت جدید صاحب.
अच्छा, तो क्योंकि जिक्र आया, आप अपनी भांजी का जिक्र कर रहे थे कि आप सुहेल राणा साहब के प्रोग्राम में लेकर आए, तो अक्सर सुहेल राणा के प्रोग्राम के जो बच्चे थे वो बड़े मारूफ गुलूकार बने उनमें से कई, तो आपकी भांजी भी शामिल है उनमें?
नहीं, उसमें नहीं है, लेकिन हाँ मैं एक बात बता दूं, शायद ये मेरा ख्याल आपको भी नहीं इस बात का अंदाजा होगा, उस वक्त जो सुहेल राणा का म्यूजिक का प्रोग्राम होता था, हम ही हम या दूसरे नाम से, वो मेरी वाइफ प्रोड्यूस करती थी, वो भी पीटीवी में प्रोड्यूस करती थी,
शीरी अजीम जो थी,
शीरी अजीम जिनके बाद में बहुत ड्रामे मशहूर हुए, पठानियां, किरण कहानी,
बल्कि बड़ी मशहूर टीम थी हसीना मोइन की, सायरा काजमी और शीरी साहिबा की,
हसीना शीरीन और मोहसिन साहब,
जी हाँ,
एक ट्राइंगल था जो ज्यादातर उत्तर ये ड्रामे करते थे, और उसमें जो है फेवरेट आर्टिस्ट उनके यही होते थे, सायरा, राहत और इसी तरह।
तो आपके एक और भाई अख्तर वकार अजीम, वो भी टेलीविजन में थे, उसके अलावा आप लोग कितने बहन भाई हैं?
जी हाँ, माशाल्लाह से 5 भाई हैं और 3 बहनें।
तो जाहिर है कि आप दोनों के बारे में, तो मैं जानती हूँ कि दोनों बहुत ही प्रोमिनेंट जो है टेलीविजन में आप दोनों का किरदार रहा, लेकिन आपके बाकी भाई बहनों में से कोई तसनीफ और तालीफ की तरफ कोई नहीं गया?
नहीं, वो जो है ज्यादातर चीजें अख्तर साहब ने की, उनकी 2-3 किताबें भी आई। मैं अपने कॉलेज जमाने में गवर्नमेंट कॉलेज लाहौर में जब मैं पढ़ता था, तो मैं गवर्नमेंट कॉलेज का मैगजीन होता था रावी, उसका मैं एडिटर होता था।
अच्छा,
तो इस हद तक हम दो ने थोड़ा किया, लेकिन बाकी बहन भाइयों ने वो इस तरफ नहीं आए।
आप तो ना सिर्फ ये कि लिखने की तरफ थे, बल्कि बैडमिंटन टीम के कैप्टन भी थे वहाँ पर।
मैं क्रिकेट भी खेलता था और बैडमिंटन भी खेलता था, और यही वजह है कि मैंने पीटीवी में स्पोर्ट्स इतना किया है कि अगर आप पीटीवी स्पोर्ट्स एंड करंट अफेयर्स, अगर आप पूरे पीटीवी के सब प्रोड्यूसर्स के प्रोग्राम एक साथ कर दें, तो उन सबसे ज्यादा मैंने अकेले में प्रोग्राम किए।
बिल्कुल, और खासतौर पर उस जमाने जब आपने एक तरह से बुनियाद डाली, और अब तो हमें लगता है कि एक, यहाँ तो खैर बहुत ही ज्यादा वेस्ट में, लेकिन पाकिस्तान में भी हर लिहाज से, कमर्शियल उससे भी और लोगों के देखने के लिहाज से भी बहुत स्पोर्ट्स पॉपुलर है। अच्छा, हम एक छोटे से प्रोमो की तरफ जा रहे हैं और उसके बाद फिर हम बातचीत करेंगे।
आवाज दोस्त के नामी मुकाबला, मेरी कहानी।
हम एक अरसे से आपको ये कहानियाँ सुना रहे हैं, लेकिन हम ही क्यों, अब आपकी बारी है। मुंतखब कहानियों को हम आपकी अपनी आवाज में उर्दू रेडियो, टेलीविजन और वेब पर सुनाएंगे।
हर माह 3 मुंतखब कहानियों पर बड़े इनाम दिए जाएंगे, लेकिन प्रोग्राम में नशर होने वाली हर कहानी किसी न किसी इनाम की मुस्तहिक होगी।
आप ये कहानियाँ हमें ईमेल भी कर सकते हैं, urdu.feedback@voanews.com। कहानियाँ भेजने के लिए पाकिस्तान में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 1353, यानी 1353, इस्लामाबाद, पाकिस्तान।
और भारत में हमारा पता है, मेरी कहानी, वॉइस ऑफ अमेरिका उर्दू सर्विस, PO बॉक्स नंबर 5437 या 5437, नई दिल्ली 110011, भारत। उर्दू सर्विस के ये प्रोग्राम मीडियम वेव 972 किलोहर्ट्ज़ पर पाकिस्तानी वक्त के मुताबिक रोजाना शाम 7 बजे से सुबह 7 बजे तक नशर होते हैं।
तो इंतजार रहेगा आपकी कहानियों का।
मजीद तफसीलात के लिए urdu.voa.com। आवाज़ दोस्त इनामी मुकाबला, मेरी कहानी।
तो एक और आपके प्रोग्राम के क्लिप की तरफ मैं जाना चाहती हूँ। कराची के बारे में आपने बनाया था प्रोग्राम, और मुझे हैरत ये हो रही थी और बहुत दुख भी हो रहा था, क्योंकि मेरा खुद भी कराची से ही ताल्लुक है, कि किस तरह, शायद आपने 30 साल पहले ये प्रोग्राम बनाया होगा, लेकिन जो आज का कराची है, हमें सिवाय इसके कि मजीद दहशत और मजीद तशद्दुद बढ़ गया है, हमें कोई फर्क नहीं नजर आता उस प्रोग्राम में और आज के प्रोग्राम में जो आपने बनाया।
आप बिल्कुल सही कह रही हैं, ये प्रोग्राम कोई 30-35 साल पहले हुआ था, कि उस वक्त अगर आप सोचें, और दुख भी होता है कि 30-35 साल पहले जो चीजें हम कराची में देखते थे, उसकी झलक हमें अब भी नजर आती है। तो ये बहुत तकलीफ की चीज है कराची वालों के लिए, पाकिस्तान वालों के लिए, कि कुछ नहीं बनना।
बिल्कुल, तो चलिए एक झलक को सुनते हैं।
Ah
میں بتا دوں تر صاحب کہ یہ کراچی سے پہلے ہمارے جو پروڈیوسر ہیں ان کو بہت پسند ہے یہ غزل, تو انہوں نے ٹینا سانی والا یہ جو بے نظیر بھٹو پہ آپ نے پروگرام بنایا تھا, یہ خود ایک بہت خوبصورت پروگرام تھا. تو چلیے پہلے یہ سن لیتے ہیں اور اس کے بعد دوسرا سنیں گے. مجھے جو بات بہت اچھی لگی آپ کے اس میں, میں اپنے سننے والوں کو بتا سکتی ہوں اگر, کیونکہ ظاہر ہے کافی پرانا پروگرام ہے, یہ بھی آپ میں سے کچھ نے دیکھا ہوگا کچھ نے نہیں, تو اطہر صاحب میں نے دیکھا کہ آپ عام لوگوں کو بہت لیتے ہیں, یعنی آپ ان کی فیلنگ سے کسی شخصیت کا خاکہ بناتے ہیں, جیسے بے نظیر بھٹو کی موت کے بعد ان کی تقریروں کے دوران ان کی پاکستان آمد پر, تو یہ سارے شارٹس کے آپ باہر جا کے خود یہ کرتے ہیں؟
تو ظاہر ہے میں جا کے شوٹ کرتا تھا, لیکن یہ جو آپ نے تین چیزیں سنائی میرا خیال ہے سامعین کے انٹرسٹ کے لیے اور اس ملک کی ہسٹری کے لیے میں تھوڑا سا وقت دوں.
ضرور.
یہ اپنا ضیاء الحق صاحب کے زمانے میں جب بے نظیر واپس آئی تھی تو ان کا ارائیول اور جو جوش و خروش تھا بے نظیر کو لوگوں کا ریسیو کرنے کا, اس سے میں نے یہ ویژلائز کیا تھا کہ بہار آئی اور اس میں ہے ایک جگہ کے وہ امت بڑے عذاب سارے, تو وہاں یہ اس کو ویژلائز کیا تھا.
جی ہاں.
اب دوسرا وہ جو کبھی ہم بھی خوبصورت تھے, یہ بے نظیر کی شہادت کے بعد میں نے تین چار پروگرام کیے تھے, ظاہر مجھے بہت ساری ان کی تصویریں اور وہ ساری تھیں, تو ان کو لے کے میں نے یہ گانا ویژلائز کیا. اور یہ جو آخری آپ نے سنایا تھا کہ تمہیں کتنے لہو چاہیے, اس ملک کی ٹریجڈی یہ ہے کہ آپ اگر دیکھیں تو صاحب بینظیر، مرتضی بھٹو اور شاہ نواز بھٹو، ان سب میں سے کسی کی بھی نیچرل ڈیتھ نہیں ہوئی، ان سب کو مارا گیا، ٹھیک ہے؟ اور سب کی ڈیتھ جو ہوئی ہے وہ یا 40s میں ہوئی ہے یا 50s میں ہوئی ہے. تو اس زمانے میں لوگوں کو کھانسیاں بہت دی گئی تھیں، پھوڑے بہت تھے. تو اس سے میں نے ایک پروگرام کیا تھا جس میں یہ یوز کیا تھا، کتنوں کا لہو چاہیے. جی یہ جتنے آپ نے چیزیں دکھائی ہیں سب میں نے ٹیلیویژن پہ
پی ٹی وی کی. اچھا،
اس میں جو کبھی تم خوبصورت تھے وہ میں نے ہم ٹی وی میں جب تھا اس وقت کیا تھا، اور باقی پروگرام جب میں پی ٹی وی میں تھا اس وقت کیا. کیونکہ پی ٹی وی میں نے کوئی ورک فار پی ٹی وی فور 37 ایئرز، تو زیادہ میرے کرنٹ اسپورٹس جو ہیں وہ سارے پی ٹی وی سے ہیں، اور باقی پھر ہم پہ آ کے کیے کچھ چیزیں، کچھ اسپورٹس اور کچھ اس طرح کے پروگرام.
تو ظاہر ہے کہ پاکستان میں بہت سے ایسے زمانے رہے ہیں جب بہت سخت سینسرشپ تھی پروگراموں پر، اور تو اس زمانے میں کیا آپ زیادہ تر سمبلز استعمال کرتے تھے اپنی بات کہنے کے لیے، یا یہ کہ آپ کو کبھی دشواری پیش آئی جو کچھ آپ کہنا چاہتے تھے آپ نہیں کہہ سکے پی ڈی وی پر ہونے کی وجہ سے؟
یہ جو آپ کا سوال ہے نا
جی،
یہ آپ کے پروگرام کے ٹائٹل کے ساتھ بہت جاتا ہے.
کچھ تو کہیے،
کچھ تو کہو
جی. بالکل
بہت پرابلم تھی
تو ہوا ہے نا،
کچھ تو کہیے نا،
کچھ تو چاہو،
کم میں بگوش نا،
کچھ کہیے نا،
لکھو تو ہوا ہے، او کوشے تاکھو.
اپنے سوالات کے ساتھ اس پروگرام میں زیادہ سے زیادہ شرکت کریں، ہمارے ماہرین آپ کے سوالوں کے جواب دیں گے. ہمارا یہ پروگرام پاکستان میں ہفتے کی رات کو 10 سے 11 بجے تک پیش کیا جاتا ہے. آپ ہمارے ٹول فری نمبر پر مفت کال کر سکتی ہیں، نمبر نوٹ کر لیجیے 0800-777-89. ہفتے کی رات 10 سے 11 بجے تک فون کیجیے 0800-777-89. پروگرام ہے
کے لیے انٹرسٹنگ چیزیں بھی بتاؤں کہ ہم کیا کیا چیزیں فیس کرتے تھے. مثلا جب جنیجر صاحب پرائم منسٹر تھے، اور ہوتا یہ تھا کہ جی جن کے بھی فنکشن ہوتے تھے وہ سب چاہتے تھے کہ جی رات کو خبردار ہوں گے بعد اسپیشل رپورٹ بھی چلے.
اچھا،
اور جنیجر صاحب کا یہ ہوتا تھا وہ کہتے تھے لائٹیں آف کر دو، تو میں ان کے پریس سیکرٹری سے کہتا تھا جی ایمان کی روشنی میں تو کام نہیں ہو سکتا، اگر رپورٹ چلانی ہے تو پھر آپ کو لائٹ وغیرہ آن ہمیں کرنی پڑیں گی.
اچھا،
اسی طرح اپنا نواز شریف صاحب کا تھا کہ مجھے سامنے سے فرنٹ شاٹ نہ لو، ہیڈ آف اسٹیٹ اور ہیڈ آف دا گورنمنٹ کے ساتھ بھی ہوتا تھا. مجھے لاسٹ جو میں نے کیا تھا جب پرویز مشرف صاحب نے ٹیک اوور کیا تھا، انہوں نے اس طرح کی بات نہیں کی، لیکن جب تقریر ختم ہو گئی اس میں وہ 2.5 منٹ کی تقریر کو میں کوئی 5 گھنٹے لگے تھے.
اچھا،
اس کے بعد یہ ریکارڈنگ تو میں نے بعد میں جج صاحب سے کہا کہ جی میں ایک کوشچن آپ سے کرنا چاہتا ہوں. میں نے کہا آپ کی اسپیچ سے پہلے کیا نیشنل اینتھم ہوگا کہ نہیں؟ تو انہوں نے کہا کہ وائی؟ میں کہ نارملی ہیڈ آف دا اسٹیٹ یا ہیڈ آف دا گورنمنٹ سے پہلے ہوتا ہے. آئی ایم سوری آئی ڈونٹ نو یور پوزیشن. تو انہوں نے کہا اچھا اوکے یو ٹیل می. میں نے کہا میرے خیال نہیں ہونا چاہیے نیشنل اینتھم، تو انہوں کا نہ کرے. پہلی بار ایک ایڈریس ٹو دا نیشن وداؤٹ نیشنل اینتھم آرگنائز کیا تھا، یہ تو ہماری روٹین ہوتی تھی.
جی ہاں بالکل. تو کون سے پلیزنٹ، کون سے سب سے زیادہ تھے جتنے ہیڈ آف دا اسٹیٹس کے ساتھ آپ نے کام کیا؟ آپ باہر بھی دوروں پر ان کے ساتھ گئے ہوں گے، تو ایک میڈیا کے منقطع نظر سے کون سب سے آپ کو لگے کہ پلیزنٹ جن کا ایک تھا؟
میں مجھے ٹو لیڈر جن کے ساتھ کام کیا، میں نے بھٹو صاحب سے لے کے پرویز مشرف صاحب تک سب کے ساتھ بڑا کلوزلی کام کیا.
اچھا،
بھٹو صاحب کو دیکھ کے لگتا تھا کہ ہاں پھر لیڈر ہے، مطلب ان کی پرسنالٹی ایسی تھی کہ لگتا تھا کہ یہ آدمی جو ہے نا اس کو آپ کہیں پہ بھی لے جائیں. میں نے آپ کو جو چیزیں بھیجی میں نے اس میں وہ کرنا تھا. بھٹو صاحب امریکہ کے وزٹ پہ گئے تھے تو ان کے وائس پریزیڈنٹ امریکہ راک فیلر، انہوں نے ڈنر میں کہا کہ تھینکس گاڈ کہ بھٹو صاحب امریکہ میں پیدا نہیں ہوئے، ورنہ وہ امریکہ سے بھی پریزیڈنٹ ہو جاتے.
اچھا
جی ہاں، تو بھٹو صاحب بے نظیر چیزوں میں وہ نہیں کرتی تھی، وہ بہت پروفیشنلی. اگر کیمرے کی ہائٹ میں فرق ہے تو کہتی ہے نہیں یہ کیمرہ جو ہے نا ये प्रॉपरली नहीं इसका लेंस आ रहा, मैं आई कांट सी द ऑडियंस, मैं अगर एड्रेस कर रही हूँ व्यूअर्स को तो ये थोड़ा सा लेंस नीचे करे, वो इस तरह की बातें करती थी।
अच्छा,
तो हमारी ये रूटीन होती थी सबके साथ कि हम करते थे। तो मैंने तो लाइफ में सब लीडर्स के साथ बड़े इंटरेस्टिंग चीजें देखी हैं और कई चीजें ऐसी देखी हैं जो अब आप बता नहीं सकते, क्योंकि शायद अगर बताऊंगा तो पता नहीं फिर मेरे खिलाफ क्या केस हो जाए या क्या होगा।
नहीं, अब तो सुना है मीडिया बहुत आजाद है पाकिस्तान में,
हिस्ट्री क्या क्या हुआ, किस किस तरीके से चीजें हुई। जैसे अभी एक मैंने भेजा था, वो शायद आपने अभी उसको नहीं खिलाया था, कराची गया।
जी हाँ, मैं अभी अभी सुनवाती हूँ थोड़ी सी देर में वो पहले। अच्छा। लेकिन एक तरह से अच्छा हुआ क्योंकि जरूर मैं जानना चाहती थी जो करंट अफेयर्स के बारे में ज्यादातर जो आपने चीजें कवर की लोगों के साथ गए। अच्छा अथर साहब, हमारे तीन कॉलर्स काफी देर से इंतजार कर रहे हैं आपसे बात करने का, तो हम उनको ले लेते हैं। एक तो मोहम्मद इकबाल साहब है गुजरात से। जी इकबाल साहब, अस्सलाम वालेकुम।
अस्सलाम वालेकुम।
जी जी, वालेकुम सलाम इकबाल साहब, आप बात कीजिए अथर साहब से।
अच्छा रजीम साहब, अस्सलाम वालेकुम।
वालेकुम सलाम जी, कैसे हैं आप? एक बात है
जी, ठीक ठाक। मैं डिंगा से बोल रहा हूँ, जिला गुजरात से जनाब।
जी तो कुछ पूछेंगे आप?
हेलो
जी जी, कुछ पूछेंगे आप अतर साहब से?
जी पूछेंगे, सवाल करेंगे।
जी तो पूछिए।
अच्छा रजीम साहब, आपने जुल्फकार अली भुट्टो का नाम लिया है, बहुत अच्छा लीडर था पाकिस्तान का।
अब आप बिल्कुल सही कह रहे हैं, देखो उनमें एक लीडर की क्वालिटी थी। मैंने अभी बताया कि अमेरिका के वाइस प्रेसिडेंट में गया था और जिस तरह उन्होंने 14 कंट्रीज का विजिट किया, देखें इस्लामिक बैंक, इस्लामिक बम और ये सारी चीजें जो भुट्टो साहब ने की।
अच्छा हमारी एक और छोटी सी कॉलर है, ये इनका नाम है एमन सरदार एबटाबाद से। जी एमन।
अस्सलाम वालेकुम।
वालेकुम सलाम एमन।
मेरा मेहमान अंकल साहब से ये सवाल है कि पीटीवी चैनल में काम करने का शौक कैसे पैदा हुआ और आपको कितने अवार्ड मिले हैं? और एक और सवाल है कि कराची एक अमन का शहर था, तो अब उसको उस शहर को कैसे नजर लगी, इसके बारे में आप क्या कहेंगे?
तो चलिए
नहीं, थैंक यू एमन को मैं जरूर कहूंगा कि मैंने एमन आपको बताया था कि मेरा कोई शौक नहीं था पीटीवी में, मैं वैसे ही विजिट कर रहा था कराची और मैं अचानक पीटीवी में आ गया। लेकिन जब मैं आया तो उसके बाद मैंने ये था कि हफ्ते में 5 प्रोग्राम में किया करता था और मुझे उस वक्त पीटीवी प्रोग्रामिंग का भी अंदाजा नहीं होता था। और इतना किया, आपने पूछा अवार्ड, तो मुझे एमन पीटीवी में आई थिंक आई एम द ओनली वन जिसको 7 अवार्ड मिले एज द बेस्ट प्रोड्यूसर और एक अवार्ड है बेस्ट प्रोड्यूसर 25 इयर्स। कराची की जो आपने बात की, कराची बहुत खूबसूरत शहर था और मैं कहता हूँ अभी भी है, इसको नजर लग गई बहुत सारे लोगों की। तकलीफ होती है जब हम कराची को देखते हैं। मुझे याद है कि मैंने ज्यादातर मेरी नाइट एडिटिंग होती थी, तो हम रात को एडिट अगर 3-4 बजे रात को हम जाके नहरी खाने चले जाते थे 5-6 लोग मिलके, तो कोई ना डर था ना खौफ था, इस तरह का माहौल था। अब जो है आदमी तो अब यहाँ का ये हाल है कि अपने बच्चों को जब माएं स्कूल छोड़ने जाती हैं हर वक्त खौफजदा रहती है कि पता नहीं वापसी पे क्या होगा।
बिल्कुल,
इस पे आपने सही बात की, वाकई किसी की नजर लग गई।
मतलब एक इनसिक्योरिटी सबकी जिंदगियों में इस तरह से है कि कुछ पता नहीं होता कि अगले लम्हे कराची में क्या होने वाला है, ये सबसे खौफनाक बात है।
बिल्कुल, यही हाल है।
जी हाँ, अच्छा
जो मेरा ख्याल है कि बहुत जाती है, बहुत जुल्म है इस शहर के,
और खासतौर पर जिन लोगों ने शहर के अच्छे दिन देखे हैं जो, और देखिए सबसे अच्छी बात ये है और अभी भी है, थी भी, कि कितने सारे लोग, कितनी एथनिसिटी, कितनी जबानें, कितने मजाहब, कितने फिरके, सब मिलके रहते हैं कराची में, और उनमें इंसानी सतह पर यानी आम आदमी की सतह पर उनमें कोई दुश्मनी, कोई उनके दिलों में अदावत नहीं है। लेकिन
जो वो कम्युनिटी जो किसी चीज पॉलिटिक्स में उसमें इन्वॉल्व नहीं है और उनके साथ ये हादसा हो जाए, तो आप इससे अंदाजा लगाए कि लोग क्या चाह रहे हैं। असल में जिस तरह अगर جیسے ہماری ابھی چائنا کے ساتھ جو پروگرس ہوئی ہے, کچھ اگریمنٹس ہوئے ہیں, اس میں بہت سارے انٹرنیشنل بھی چیزیں ہیں تو وہ لوگ نہیں چاہتے کہ پاکستان پروگرس کرے, اور ہم سب کو ایک ہونا ہے اور سب کو مل کے ان کے خلاف لڑنا ہے, تو ہی یہاں بچت ہو سکتی ہے, ادروائز ہم سب کو دعا کرنی چاہیے اس ملک کے لیے.
اچھا, اب آپ ہی کے صوبے سے سندھ سے بہت ایک ہمارے ایکٹیوسٹ ہیں, یہ لکھو میگھوار صاحب, ان کا فون ہے. جی لکھو میگھوار صاحب, السلام علیکم.
وعلیکم السلام,
کیسے ہیں بھائی آپ؟
میڈم بات یہ ہے کہ مجھے آپ کی جو آواز ہے وہ ٹھیک طرح سے سنائی نہیں دے رہی ہے.
اچھا, اتھر صاحب کی آواز سننے میں آ رہی ہے آپ کو؟
آپ کی تھوڑی آواز سنائی دے رہی ہے لیکن عظیم صاحب کی نہیں آ رہی ہے.
اچھا چلیے, تو آپ اتھر صاحب سے سوال پوچھ لیجیے, اس کے بعد ہم آپ کو جانے دیں گے تاکہ آپ اپنے ریڈیو پر ان کا جواب سن لیں. آپ کیا پوچھنا چاہتے ہیں اتھر صاحب سے؟
اصل میں بات یہ ہے کہ میں جو آپ کے گیسٹ ہیں میں ان کو جانتا نہیں, اور جو پروگرام ہے ابھی اس کو میں ٹھیک طرح سے جو ہے نا سن بھی نہیں پا رہا ہوں, اس لیے میں ذہنی طور پہ تیار بھی نہیں ہوں کہ کوئی سوال کر.
چلیے ٹھیک ہے, تو ہم آپ کو لکھو میگھوار صاحب بہت خوش آمدید کہتے ہیں اپنے پروگرام میں. میں سمجھ رہی ہوں کہ جب آپ کو آواز ہی نہیں آ رہی تو آپ کے لیے پوچھنا مشکل ہے, آئندہ کسی پروگرام میں آپ کو لیں گے. یہ اتھر صاحب ایکٹیوسٹ ہیں, اپنی کمیونٹی کے لیے بہت کام کرتے ہیں, یہ جو ہیں ہیومن رائٹس کے لیے بھی.
بالکل, آئی ایم سوری, کیونکہ جب یہ ایکٹیوسٹ ہیں ان سے بات چیت کرنے کا تو مزہ آتا.
بالکل, ہم کوشش کریں گے, انجم ان کو ایک دفعہ پھر ملانے کی کوشش کر رہے ہیں اور اس کے بعد ہم ان کو دوبارہ لیتے ہیں. اچھا چلیے ہم چلتے ہیں آپ کا وہ پروگرام جو کراچی کے بارے میں.
کوئی ہے جو نفرت کے شعلے بجھا دے,
کچھ تو کہیے نا,
کچھ تو کہو,
کم میں بگوش نا,
کچھ کہیے نا,
لکھو تو آیا, او کوشے تاکھو.
اپنے سوالات کے ساتھ اس پروگرام میں زیادہ سے زیادہ شرکت کریں, ہمارے ماہرین آپ کے سوالوں کے جواب دیں گے. ہمارا یہ پروگرام پاکستان میں ہفتے کی رات کو 10 سے 11 بجے تک پیش کیا جاتا ہے. آپ ہمارے ٹول فری نمبر پر مفت کال کر سکتی ہیں, نمبر نوٹ کر لیجیے 0800-777-89. ہفتے کی رات 10 سے 11 بجے تک فون کیجیے 0800-777-89. پروگرام ہے.
اچھا آپ مجھے یہ بتائیے کہ ابھی آپ نے شیریں صاحبہ کی بات کی, شیریں ان کا پہلے شیریں پاشا نام تھا اور پھر شیریں عظیم؟
نہیں, شیرین خان تھا.
شیرین خان تھا, اچھا.
شیرین پاشا جو ہے وہ لاہور میں پروڈیوسر تھی.
اچھا وہ مختلف ہے.
شیرین خان جو ہے وہ کراچی میں تھی اور اچھا وہ کراچی میں رہی.
اچھا
شادی کے بعد پھر وہ شیرین عظیم ہو گئی.
تو آپ لوگوں کی شادی ٹیلی ویژن پر ہی ہوئی, یعنی دونوں ساتھ
کام کر رہے تھے لیکن شادی ٹی وی اسٹیشن پہ نہیں ہوئی.
میرا مطلب یہ ہے کہ جانا ایک دوسرے کو.
نہیں, میں یہ جو آپ نے بات کی تو یہ بھی میں بتاؤں کہ بڑی انٹرسٹنگ تھی. جب ہماری شادی ہوئی تو اس وقت پہلی بار پی ٹی وی پہ اسکواش کی کوریج ہو رہی تھی اور یہ جہانگیر خان اسپورٹس کمپلیکس کی انوگریشن ہو رہی تھی, تو ہاشم خان ٹرافی ہو رہی تھی, تو میں وہ کیونکہ کور کر رہا تھا اور میری شادی میں چار پانچ دن رہ گئے تھے.
اچھا,
تو محسن صاحب آئے وہاں او بھی وین میں, انہوں کا جا کے وہ درجے کے شیروانی کی ناپ تو دے دو.
اچھا,
تو میں اس دوران بھی شادی والے دن اور میں بھی نیکسٹ ڈے, اس کے بعد پھر میں پھر وہاں او بھی وین میں بیٹھ کے ریکارڈنگ کرتا رہا.
اچھا,
سمجھے کہ شادی ہوئی ٹی وی اسٹیشن پہ ہی ہوئی.
اور شیری صاحبہ کہاں تھی, وہ اپنے کسی پلے کی ریکارڈنگ تو نہیں کر رہی تھی اس وقت؟
उन्होंने छुट्टी ली थी, लेकिन मैं क्योंकि उस वक्त अपना ये स्पोर्ट्स कर रहा था और वो लाइव होते थे प्रोग्राम, तो और कोई नहीं करता था, तो इस वजह से मेरा वहाँ होना जरूरी होता था।
तो आप भी एक बहुत मसरूफ ज़ाहिर है प्रोड्यूसर थे, और शीरिन साहिबा टीवी में लॉन्ग प्ले और सीरियल्स वगैरह रिकॉर्ड करना बहुत ही लंबा काम है, और उनके तवातुर के साथ सीरियल्स आते थे, तो किस क्या घरेलू फिर घर में कब आप लोग रहते थे, टीवी में ज्यादातर साथ रहते थे?
नहीं, हमने ये कर लिया था कि लेकिन जब टीवी में होते हैं तो एक दूसरे को ज्यादा अच्छी तरह अंडरस्टैंड कर सकते हैं, पता होता है कि हाँ भाई इसकी रिकॉर्डिंग है, या मुझे याद है जब शीरिन ड्रामा करती थी सीरियल तो रिकॉर्डिंग में रात के 12-1 बज जाते थे, तो मैं अपने बेटे के लिए वो बॉटल्स आधा घंटा बॉयल करता था।
अच्छा।
और फिर ये है कि जो चीजें होती थी वो सारी मैं करता था, लेकिन मेरी क्योंकि मर्जी और साथ रहती थोड़ी मुझे हेल्प मिल जाती थी, लेकिन मैंने क्योंकि जब शीरिन की डेथ हुई तो उस वक्त मेरे बेटे की एज कोई 6.5 साल थी, उसके बाद मैंने उसको एज अ मदर एंड फादर पाला, और अब माशाल्लाह वो न्यूयॉर्क एक बड़े बैंक में वो एक बड़ी पोस्ट पे काम कर रहे।
नाम क्या आपके बेटे का?
नादिर अजीम।
नादिर अजीम, अच्छा। तो बड़ा मुश्किल काम है वैसे, इतनी मसरूफ जिंदगी में फिर बेटे को इतना वक्त देना और इतने प्यार देना, तो मतलब सबसे अपनी जिंदगी के तमाम तजुर्बात को आप, तो कौन सा रोल आपने जो किया वो आपको सबसे ज्यादा अच्छा लगता है, शौहर की हैसियत से, खुद जब आप बेटे थे, या जो आपका बाप की हैसियत से किरदार है?
देखिये, मुझे एक तो ज़ाहिर है जो एक फादर और मदर वाला रोल वो बहुत ही अच्छा लगा, और फिर मैंने टीवी की लाइफ को एंजॉय किया। अब मैं आपको बताऊं, मैंने 18-18 घंटे में काम करता था और मैं पूरी तरह इन्वॉल्व होके करता था, तो मैं इसी यही वजह है कि आज अल्लाह ने एक नाम दिया, इज्जत दी है, शोहरत दी है, उसका मेन रीजन यही था कि मैंने बहुत डेडिकेटेड काम किया और बहुत प्रोफेशनली और ऑनेस्टली काम किया।
अच्छा अथर साहब, ज़ाहिर है आपका एक मकाम है और शीरिन साहिबा का एक बहुत बड़ा मकाम था पाकिस्तान टेलीविजन में, और उस जमाने में जो ड्रामे प्रोड्यूस होते थे, मतलब इंडिया में बाकायदा बहुत ज्यादा सुने जाते थे, बल्कि अब उल्टा हिसाब हो गया कुछ के, इंडिया के ड्रामे पाकिस्तान में बहुत ज्यादा देखे जाते हैं और सुने जाते हैं, तो हमें कुछ शीरिन साहिबा के बारे में बताइए थोड़ा सा, एक हम उनको भी ट्रिब्यूट पेश करना चाहते हैं आपके जरिए।
शीरिन ने असल में यहाँ कराची से मास्टर किया था, और फिर टीवी जब ज्वाइन किया तो पहले ये बच्चों का प्रोग्राम किया, उसके बाद फिर उन्होंने ड्रामे किए, उनके जो मशहूर ड्रामे थे वो ये थे, अंकल उर्फी, किरण कहानी, जेर जबर पेश, परछाइयां, और एक उनका डांस प्रोग्राम था जो नाहिद सिद्दीकी के साथ के था, जो उस वक्त मिसेस जिया मोहिद्दीन होती थी, जिसको प्राग इंटरनेशनल अवार्ड से वहाँ अवार्ड भी मिला था, तो वो भी एक ट्रू प्रोफेशनल, और एक प्रोफेशनल होने के साथ साथ छोटी सी छोटी चीजें जो है ना उनको देखना, जिसकी वजह से आर्टिस्ट थोड़ा डरते भी थे, पता नहीं शीरिन ने कितनी बार हमसे कहना कि नहीं मुझे मजा नहीं आया दोबारा करो।
अच्छा।
प्रोफेशनल, लेकिन मैं एक बात आपसे करूँ, आपके जो वो है अंजुम साहब, उन्हें लगता है उन्हें फैज साहब बहुत पसंद है, तो इस बार भी उन्होंने कराची के बजाय बाहर आई थे दोबारा लगाया,
कुछ उन्होंने जिद मान ली है कि आज वो सुना के हमें बार बार हुई है। हालांकि फैज साहब मुझे भी बहुत पसंद है, लेकिन ये भी मैं चाहती हूँ कि कराची के बारे में कुछ हो जाए, कोशिश करते हैं अभी हम।
फैज साहब हम सबको पसंद है, फिर दूसरा फैज साहब की बेटी मुनीजा जो है वो भी पीटीवी में थी, मुनीजा हाशमी जनरल मैनेजर थी लाहौर टीवी की, और मैं जनरल मैनेजर था कराची टीवी का, तो हमारा आपस में कॉम्पिटिशन भी चलता था।
तो हम चलते हैं एक कॉलर्स को, अपने तीन को और ले लें। रियाज हुसैन हमारे साथ हैं सांगर से। जी रियाज साहब,
अस्सलाम वालेकुम, मैं अपने मेहमान को खुशामदीद कहता हूं।
जी वालेकुम सलाम रियाज साहब, आप बात भी कर सकते हैं अथर साहब से। जी आपकी बात सुन रहे हैं रियाज साहब, बेचारे वो इतनी देर से फोन पे इंतजार कर रहे थे और उनका फोन अब कट गया, लेकिन चलिए खैर, एक और हमारे कॉलर बन्नू से उन्होंने फोन किया था, मोहम्मद हुसैन ने, जिन्होंने कहा कि उनके फोन की बैटरी इस वक्त बहुत چارج نہیں ہوئی ہوئی, تو انہوں نے کہا تھا کہ آپ سے یہ پوچھوں کہ آج کل آپ کی مصروفیات کیا ہیں.
میں آج کل جی ہم ٹیلی ویژن کے ساتھ ہوں, میں آئی ایم ورکنگ ایز سینئر وائس پریزیڈنٹ. ابھی آپ نے ڈراموں کی بات کی کہ ہاں ایک وقت دیکھیں پی ٹی وی کے ڈرامے انڈیا میں بہت پاپولر ہوتے تھے اور بعد میں پھر یہاں یہ انڈین ڈرامے آ گئے پاکستان میں. جب ہم نے ہم ٹی وی شروع کیا تو اس وقت یہی تھا کہ جی آپ اسٹاف وغیرہ کے ساتھ مقابلہ کریں گے نہیں, تو ہم اسی سوچ کے ساتھ آئے تھے کہ ہمیں ہاں اپنے ڈرامے لانے ہیں اور لوگوں کو اپنے ڈراموں کی طرف لانا ہے. تو آپ کو میں آپ بتاؤں کہ اس وقت انڈیا میں ہم کے ڈرامے جو ہیں اس میں سب سے پاپولر ڈرامے جو ہیں وہ ہم کے ڈرامے چل رہے ہیں. اور کیونکہ بات جیسے شبانہ آزمی کا وہ زبان بہت اچھی ہے, ایکٹنگ دیکھنے کو بہت اچھی ملتی ہے, تو میں تو آپ کے ہم کے ڈرامے ضرور دیکھتی ہوں. اور یو کے میں اس وقت ہم جو ہے وہ نمبر ٹو چینل ہو گیا ہوا ہے.
اچھا,
تو یہ ہمارے ڈرامے جو ہیں اس وقت ہم کے جس طرح پی ٹی وی کے ڈرامے ہوتے تھے, اس وقت ہم کے ڈرامے آل اوور دا ورلڈ وہ لوگ جو ہیں ان کو دیکھتے ہیں اور اپریشیٹ کرتے ہیں.
اچھا, تو اس پہ یاد آیا مجھے کہ ایک بڑی پاکستان میں بحث چلتی رہی ٹرکی کے جو ڈرامے نشر ہوتے ہیں, بلکہ جی سلطانہ صاحبہ ہمارے پروگرام میں آئی تھیں تو ان سے بھی بات ہوئی, وہ بھی اس کے کچھ حق میں نہیں تھی.
دیکھیے وہ ٹرکش پلے شروع ہوئے تھے, ایک تو ٹرکش پلے اس لیے پاپولر ہو گئے کہ وہ ان کا تھوڑا تھا ریزمبلنسی پاکستانی کلچر کے ساتھ, تو شروع شروع میں لوگوں کو وہ اچھے لگے. لیکن اب جو ہے جس طرح پہلے آج سے دو سال پہلے ٹرکش پلے کی بات تھی, اب وہ آپ کو چیز نظر نہیں آئے گی. اب لوگ زیادہ تر یہ ہمارے اپنے چینل جو ہیں انٹرٹینمنٹ والے ان کے ڈراموں کی بات کریں گے. اور اس میں میں پھر کہوں گا ناٹ بیکاز آف دس کہ میں ہم ٹیلی ویژن سے ہوں, لیکن ہم کے ڈرامے سب پوری دنیا میں مشہور ہیں. ابھی ہم نے ہم ٹی وی اوارڈ کیا جو ہم نے دبئی میں جا کے کیا,
اچھا,
جس کو بہت زیادہ اپریشیٹ کیا گیا.
تو آپ کی پلیس کی ڈائریکشن بھی کرتے ہیں یا نہیں؟
نہیں, میری فیلڈ ڈراما نہیں, وہ میں نے شیرین کے لیے چھوڑا تھا. میں سپورٹس اور کرنٹ افیئر, کیونکہ ہم ٹی وی پہ میں نے وسیم اکرم کے ساتھ ایک سپورٹس کا پروگرام کیا تھا, تو میں اس پہ زیادہ فوکس کرتا ہوں. اور یہاں تھوڑا میرے پاس وہ مینجمنٹ کا کام بھی ہوتا ہے.
اچھا, تو آپ ایک ہم جھلک سنتے ہیں کرکٹ, آپ ہی کے کرکٹ کے پروگرام کی, کیونکہ آپ نے کرکٹ کی لائیو جو کمنٹری کا سلسلہ آپ نے پی ٹی وی سے شروع کیا, تو اس زمانے میں ظاہر ہے کہ پی ٹی وی واحد چینل تھا, ٹیلی ویژن تو اسٹیشن کو اس کے علاوہ نہیں تھا. تھوڑے سے میں آپ کے دلچسپ جو تجربات ہیں وہ بھی جاننا چاہوں گی, لیکن پہلے ایک چھوٹی سی جھلک. اچھا, تو اب آپ ہمیں بتائیے, آپ کا میں ایک انٹرویو کہیں پڑھ رہی تھی جس میں آپ نے ایک بڑا دلچسپ واقعہ لکھا, جس میں حنیف محمد بھی تھے, لائیو کامنٹری ہو رہی تھی اور وہ غالباً پراٹھا رول کھا رہے تھے اس وقت, تو تھوڑا سا ہمیں اس کے بارے میں بتائیے. وہ آپ نے کوئی واقعہ سنایا تھا؟
میں بھی بہت سارے لوگ کرکٹ کے مجھے پتا ہے امریکہ میں بھی شوقین ہیں اور اکثر پاکستانی اور انڈین ساتھ بیٹھ کے انڈیا پاکستان کا میچ ضرور دیکھتے ہیں. تو ایک شارجہ میں نے شروع کیا تھا, جب شارجہ ٹورنامنٹ شروع ہوا تھا تو 14 سال میں نے یہ شارجہ کیا تھا. اور وہ جاوید میاں زاد کا جو فیمس ہے وہ بھی میں ہی کور کر رہا تھا. اصل میں کرکٹ میں ہمارے یہاں حنی محمد صاحب کا بہت بڑا نام ہے اور ان کی کرکٹنگ نالج بہت زیادہ ہے, تو وہ اکثر کمنٹری سے تھوڑی دیر پہلے آتے تھے اور گھر سے پراٹھے کا آملیٹ رول بنا کے آتے تھے.
اچھا,
اور وہ پھر کمنٹری باکس میں بیٹھ کے وہ کھاتے تھے. اچھا, ہمارے جو کمنٹیٹر تھے افتخار احمد, جی مجاہد اور منیر حسین صاحب مرحوم, یہ ان کی دوستی بھی بہت تھی, آپس میں ہنسی مزاق بھی کرتے تھے.
اچھا,
اپنا آسٹریلیا پاکستان کا میچ ہو رہا تھا اور पाकिस्तानी बैट्समैन आउट हो गया, तो अब उस वक्त ये तीनों मजाक कर रहे थे, अब उन्हें समझ नहीं, उन्होंने कह दिया वो आउट हो गए हनीफ मोहम्मद। उन्होंने थोड़ा ऊपर देखा, अच्छा वो भी नहीं देख सके क्योंकि वो अपना पराठा खा रहे थे, लेकिन उन्होंने जब डिस्क्राइब करना शुरू किया, उन्होंने देखा कौन बॉलर है और स्लिप में कैच हुआ है। तो जब मैंने एक्शन रिप्ले दिखाया तो एग्जैक्टली जो डिस्क्राइब कर रहे थे ना बगैर देखे हुए, वही था जिस तरह से वो आउट हुए थे। तो हनीफ भाई का तो इस तरह का एक वो था।
अच्छा।
और मैं एक और स्पोर्ट्समैन का जरूर जिक्र करूंगा पाकिस्तान से,
जी जी,
वो है जहांगीर खान। उससे बड़ा स्पोर्ट्स मैंने नहीं देखा। जहांगीर खान को मैं कहूंगा दुनिया के बेस्ट स्पोर्ट्समैन जो है ना उनमें से एक।
अच्छा।
जो उसकी नेचर, जो उसकी तबीयत, इतना बड़ा वो प्लेयर था लेकिन कहीं से वो शो नहीं करता था कि वो इतना बड़ा प्लेयर है।
अच्छा, मगर ये जो पाकिस्तान कमेंटेटर थे खुद जैसे इफ्ती हैं, तो जब आप लाइव कर रहे होते थे इनके साथ शो, तो कोई इस तरह का कोई वाकया कि किस तरह से बैलेंस करते थे फिर आप, क्योंकि शोला बयानी का भी तो मुख्तलिफ होता है ना, क्रिकेट में जज्बाती भी हो जाते हैं लोग आपस में खेलों की कमेंट्री करते हुए बहुत ज्यादा।
नहीं, वो होते हैं, मैंने इसलिए उसमें दो नाम रखे थे
जी।
तो जो मतलब मेरा असिस्टेंट जो है वो कहते थे कि सर वो इफ्ती साहब जो है वो जंग अखबार है और चिश्ती जो है वो डॉन अखबार है। इससे अंदाजा हो जाएगा कि वो दोनों कैसे हो सकते थे। लेकिन क्योंकि हम लोगों की आपस में कोऑर्डिनेशन, इतने साल हमने साथ काम किया, हम सबकी दोस्ती बहुत थी और कोऑर्डिनेशन बहुत थी।
अच्छा, वैसे मैं आपकी
कभी ये भी हो जाता था
जी जी, नहीं आप कहिए, सॉरी मैं बीच में आने का कॉम्प्लीमेंट दे दूं, क्योंकि मुझे इतनी बातें भूलती हैं कि आपको इतनी बातें याद हैं तो मुझे बड़ा अच्छा लग रहा है।
नहीं जाहिर है, मतलब सारी लाइफ ये चीज की। कभी कभी होता था कि हमारे मुल्क के बहुत बड़े कमेंटेटर थे रेडियो पे, उमर कुरैशी साहब, अच्छा उन्हें रिस्पेक्ट में उनसे ही हम शुरू करवाते थे, तो मैं अक्सर उनसे कहता था कि आप प्लीज मॉनिटर फॉलो करें
जी।
क्योंकि उनकी आदत पड़ गई थी रेडियो कमेंट्री की, तो वो टेलीविजन कमेंट्री के लिए उन्हें थोड़ी मुश्किल पेश आती थी।
अच्छा जी।
तो फिर उन्हें साथ साथ में वो एयरफोन पे बताता रहता था कि मैं ये आपको दिखा रहा हूँ, इस बॉल के बाद मैं आपको ऑफ साइड की फील्ड दिखाऊंगा, या कैमरा में हमारे बहुत सालों को क्रिकेट नहीं पता, तो मैं उनसे कहता था कि मुझे गली पे गली दिखा दो। उन्होंने सर गली का नहीं पता, गली दरवाजे का नहीं पता, ये बताए लेफ्ट पे आए या राइट पे।
अच्छा,
इस तरीके से कैमरामैन भी ट्रेन किए।
अच्छा, तो हमारे साथ दो इस वक्त अजीज हैं, एक तो बल्कि तीन है, एक तो मैं ही हूँ और एक अब्दुल अजीज साहब लड़काना से हैं और एक डीजी खान से अब्दुल अजीज कसूरी साहब हैं, तो हम इनके सवाल ले लेते हैं जी। लड़काना से पहले अजीज साहब, अब्दुल अजीज मस्तोई, अजीज जी जी, अजीज साहब
अस्सलाम वालेकुम।
वालेकुम सलाम
जी, आपके मेहमान को खुशामदीद। बहुत अच्छे मेहमान को आज आपने मधु किया है। वकार साहब, आपके प्रोग्राम्स बहुत ही बेहतरीन चला करते थे पहले, और खास करके आपकी तारीफ क्या करूं, स्पोर्ट्स प्रोग्राम, डॉक्यूमेंट्री या फिर हालात हाजरा के प्रोग्राम। एक सवाल मैं आपसे करना चाहता हूं, वो ये कि पीटीवी, पहले मैं एक बात कहूंगा कि पाकिस्तान जिंदाबाद, पीटीवी पाइंदाबाद। पीटीवी पर पहले जो है अगर वक्फा तथा बिजली का झटका अगर आ जाता था तो स्क्रीन पर लिखा हुआ आता था इंतजार फरमाइए, और बैकग्राउंड में सिग्नेचर ट्यून चला करती थी, जो आजकल वो चीज नहीं है, इसकी क्या वजह है?
मैंने बहुत अच्छा सवाल किया
जी,
बहुत अच्छा सवाल किया
जी।
देखिए पीटीवी का वो जमाना, मैं अभी भी मैंने पीटीवी में नहीं हूँ, लेकिन पीटीवी को मैं समझता हूँ पीटीवी एक बहुत बड़ा इंस्टीट्यूट है और वो यूनिवर्सिटी का दर्जा रखती है। सब लोग वहां से निकल के मुख्तलिफ चैनल में आए हैं। अब जो पीटीवी के हाल है, आप यकीन कीजिए कि मैंने पीटीवी से अर्ली रिटायरमेंट ले ली थी, और मुझे पीटीवी के लोग मुझसे मोहब्बत करते हैं, मुझे बुलाते हैं। हालात ऐसे हो गए कि मेरा दिल नहीं करता, मैं एक साल से या दो साल से मैं पीटीवी गया ही नहीं क्योंकि मेरा दिल नहीं करता। अब वो चीजें नहीं रही जिस तरीके से हम 24-24 घंटे काम करते थे और एक टीम वर्क था, एक दूसरे के लिए बैठे रहते थे। अब ये सारी चीजें पीटीवी से खत्म हो गई है, यही वजह है कि जो आपने सवाल किया है अब वो चीजें आपको नजर नहीं आती।
تو وجہ کیا ہوئی اس کی؟ اطہر صاحب ایک تو ایک عمومی زوال ہے پورے معاشرے میں نا، ظاہر ہے پروفیشنلزم میں کمی آئی ہے، تو اس کی کیا وجہ ہوئی کہ کیا وہاں پہ کمپٹیشن نہیں ہے؟ کس کس وجہ سے پی ٹی وی کے پروگرام جو ہیں ویسے نہیں رہے؟ یہ بہت لوگ سوال پوچھتے ہیں.
دیکھیں اس کی ایک سب سے بڑی وجہ یہ ہے کہ جو میں نے جب ریٹائرمنٹ لی تھی وہ یہ کہہ کے لی تھی کہ اب پی ٹی وی ایک سرکاری ادارہ بن گیا. دیکھیں پی ٹی وی ایک پروفیشنل ادارہ ہے جس کو پروفیشنلی چلانا چاہیے ہے. اب مجھے یہ تکلیف ہوتی ہے کہ جیسے کراچی اسٹیشن اس وقت ہے، کراچی اسٹیشن سے ہارڈلی کوئی پروگرام پروڈیوس ہو رہا ہے اور کوئی پوچھنے والا نہیں ہے. اس ادارے میں کراچی اسٹیشن پہ کوئی میرے خیال 700-800 لوگ کام کر رہے ہوں گے، لیکن وہاں کوئی ایک پروگرام نہیں ہو رہا ہوتا. تو اس سے آپ اندازہ لگا لیں کتنی تکلیف دہ بات ہے. اور اس کا ذمہ دار میں یہی کہوں گا کہ گورنمنٹ اور جو اوپر آ کے لوگ آ رہے ہیں، شاید پرسنل انٹرسٹ زیادہ دیکھ رہے ہیں. پروفیشنلزم یا ٹی وی کو اوپر لانا یا ٹی وی فیوچر بنانا، اس کی طرف کوئی دیکھ رہا.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا، 12 سال کا تھا، تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں، لیکن ہم ہی کیوں، اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے، بچے لوگ کو مارتے ہیں، ابھی بجلی کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے 2 لاکھ روپے لاؤ، اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد، پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی، وائس آف امریکہ اردو سروس، پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے، دنیا نا الٹ جاتی ہے.
چلیے ہمارے آخری دو کالرز ہم لے لیتے ہیں، بہت دیر سے منتظر ہیں. عبدالعزیز صاحب، عبدالعزیز قصوری صاحب ڈی آئی خان سے، اور کوٹی سے محمد ریاض.
ہیلو
جی، پہلے قصوری صاحب.
میں پہلے بتا دوں. ہیلو
جی جی
جی، میں ڈی آئی خان سے بول رہا ہوں، عبدالحفیظ قصوری.
اچھا عبدالحفیظ قصوری جی،
ارشد صاحب ہیں. جی جی، ارشد صاحب کو میرا سلام. انہیں آج
جی، اور سوال کیا ہے جلدی سے پوچھیں تاکہ ہم دوسرا سوال بھی لے لیں.
جی ارشد صاحب، پہلے تو ایک نئے پر سے بہت ان کو فون کرتا تھا، اور اس حوالے سے افتخار عارف اور مختلف جو انہوں نے کمپوزیشن کی شاعری کی، تو وہ ابھی تک ہمارے اس میں یادگار ہے. اور کبھی بھی دوبارہ جو ہے شاید کیسٹ ان کے انہوں نے دوبارہ نہیں بھیجے مارکیٹ میں.
میرا یہ خیال ہے کہ اگر میں صحیح ہوں کہ شاید ان کے بھائی جو تھے اختر صاحب، وہ میوزک کے پروگرام کرتے تھے، ہے نا اختر صاحب؟ یہ صحیح بات ہے نا؟
اختر صاحب نے میوزک کے بہت پروگرام کیے،
بالکل.
اور اس پہ انہوں نے پروین شاکر کے ساتھ بھی پروگرام کیے، پھر بہت سارے ہمت علی خان صاحب کے نغمے، مہدی حسن صاحب کے نغمے وہ اختر صاحب نے کیے، کیونکہ وہ جنرل پروگرام کرتے تھے اور میوزک پروگرام، جس میں سے ایک ان کا میوزک کا سخنور پروگرام بہت مشہور ہوتا تھا.
اچھا،
اور میں
ہیلو اطہر صاحب کا فون ذرا جلدی سے انجم آپ دوبارہ بلا لیں، میں سوال لے لیتی ہوں. ریاض صاحب کا کوٹلی سے. جی ریاض صاحب السلام علیکم. ریاض صاحب
وعلیکم السلام. جی
جی کیا سوال ہے؟
وعلیکم السلام. جی جی، میں تھوڑی سی بات یہ کرنا چاہوں گا کہ مولانا آج آئے ہوئے ہیں، بڑی مشکل سے ایسے موقع آتے ہیں.
سوال پوچھ لیں جلدی سے کیونکہ وہ خود موجود نہیں ہے اس وقت دیش میں.
میں یہ چاہوں گا کہ جس طرح یہ ماضی میں یہ پروگرام کرتے رہے ہیں، اگر کم از کم ریڈیو پر یہ ایک مہینے میں ایک پروگرام کر دیں. چلو کم از کم اسپورٹس کے حوالے سے میں چونکہ دیکھ سکتے ہیں، میں آنکھوں سے بلائنڈ بھی ہوں، میں چاہتا ہوں کہ ان کا پروگرام سنوں. इस तरह कम अज कम रेडियो पर एक प्रोग्राम जरूर कर दे स्पोर्ट्स के वाले नाम है ना, इस तरह इनका भी एक नाम है और इनके नाम की बदौलत बहुत सी फतवात हैं, बहुत सी बातें हैं जो इन्होंने बताई हैं। तो
ये तो बहुत ही बड़ा इनके लिए कॉम्प्लीमेंट है। और मेरा ख्याल अथर साहब वापस आ गए। अथर साहब आवाज आ रही है? अथर साहब जी आवाज आ रही है आपको?
जी, जी, जी,
आपको भाई बहुत जबरदस्त कॉम्प्लीमेंट। अभी हमारे जो कॉलर थे रियाज साहब, ये नाबीना है और ये कहते हैं कि मुझे बहुत ही पसंद है थे अथर साहब के प्रोग्राम जो स्पोर्ट्स के थे। क्या आप मेरी खातिर, क्योंकि मैं देख नहीं सकता रेडियो पर, स्पोर्ट्स का कोई प्रोग्राम महीने में कम से कम एक दफा कर सकते हैं?
नहीं बिल्कुल हो सकता है। देखिए एफएम रेडियो पे तो कुछ हो भी रहे हैं और इन्होंने पाकिस्तान से ही आपको कॉल की है?
जी हाँ, इन्होंने की है कोटली से, आजाद कश्मीर से।
अच्छा, तो मैं अगर आपसे ले लूंगा इनका नंबर और फिर मैं इनकी मुलाकात, जो हमारे रेडियो पे कमेंट्री भी होती है, स्पोर्ट्स प्रोग्राम भी होते हैं
जी,
मैं इन्हें चीजें पहुंचाऊंगा और कुछ मेरे जो पॉपुलर स्पोर्ट्स के प्रोग्राम है मैं उनकी डीवीडीज भी इनको मैं दूंगा।
अरे बहुत शुक्रिया। अगर आप मुझे भी भेज देंगे और ऐसा मुझे अपना पता दे देंगे तो मैं उन्हें खुद भिजवा दूंगी ये चीजें, और या वो अपना पोस्टल। अदर साहब बहुत मजा आया आपसे बातें करने का और पता ही नहीं लगा घंटा गुजर भी गया। बहुत शुक्रिया आपका।
मुझे बहुत अच्छा लगा और अभी तो मेरा ख्याल है बहुत सारी बातें रह गई।
बिल्कुल रह गई, तो क्यों ना दोबारा आप आए और तब हम आपके खास तौर से स्पोर्ट्स के प्रोग्रामों पे ज्यादा बात करेंगे, ठीक है? और आपसे रेडियो प्रोग्राम का वादा भी लेंगे।
थैंक यू वेरी मच, और अंजुम साहब का भी शुक्रिया और आपके कॉलर का भी शुक्रिया।
आपका भी शुक्रिया। और अंजुम अपनी जिद पूरी कर रहे हैं, कह रहे हैं मैं आखिर में भी टीना सानी को ही बजाऊंगा। तो चलिए थोड़ा सा सुनते हैं। सामीन इजाजत दीजिए शहनाज अजीज को और अथर वकार अजीम को।
ये वॉइस ऑफ अमेरिका वॉशिंगटन है। आप हमारे प्रोग्राम हमारी वेबसाइट पर किसी भी वक्त देख सकते हैं। पता है www.urduvoa.com।
جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔